यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रिय सभाको बैठकलाई प्रधानमन्त्रीको सम्बोधन। संसद विघटन सम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकोले त्यसमा विभिन्न पक्षबाट टिप्पणी आउनु दुखद रहेको नेपाली कंग्रेसका सभापति शेरबहादुर देवाको भनाई। र अमेरिकाले ताइवानका उच्च अधिकारीहरूमाथि लगाइएका प्रतिबन्धहरू हटाउँदै चीनसँगको सम्बन्ध झन बिग्रने संकेत। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले मुलुकमा राजनैतिक स्थिरता दिए पनि सरकारलाई काम गर्न बाधा उत्पन्न गरिएको बताउनु भएको छ। राष्ट्रिय सभाको बैठकमा उठेका समसामयिक विषयलाई आज सम्बोधन गर्दै उहाँले जनादेश अनुसार सरकार अघि बढ़िरहे पनि बहुमतलाई खण्डित गर्ने र अनुचित अलोकतान्त्रिक लेनदेन गरेर मुलुकको राजनीतिलाई अस्थिरतातर्फ उन्मुख बनाउन खोजिएको टिप्पणी गर्नुभयो।
सरकारलाई काम गर्न दिने वातावरण बनेन, सरकारलाई काम गर्न नदिने, सरकारलाई काममा व्यवधान खडा गर्ने, जहिले पनि झमेला मात्रै सिर्जना गर्ने, केही व्यक्तिका व्यक्तिगत आकांक्षाहरू, महत्वाकांक्षाहरू र पद लोलौता जस्ता कुराहरूले राष्ट्रिय राजनीतिलाई नै प्रदूषित गर्न खोज्ने, स्थिरता र स्थायित्वतर्फ देशलाई अघि बढ्न नदिएर राजनीतिलाई फेरि बहुमतलाई टुक्र्याउने, बहुमतलाई खण्डित गर्ने, बहुमतलाई ध्वस्त पार्ने र फेरि अस्वस्थ, अनुचित, अलोकतान्त्रिक लेनदेन, गढजोड, जालझेल, टिक्रम षड्यन्त्रबाट देशको राजनीतिलाई फेरि छ छ महिनामा प्रधानमन्त्री फेरिने खालको अस्थिरतातर्फ धकेल्ने, काम हुन नपाउने, जोड घटाउ मोलतोल लेनदेनमै सरकारको समय बित्ने, संसदलाई प्रभावकारी ढंगले काम गर्न नदिने, कतिपय विधेयकहरू अड्काइदिने, सरकारले संसद समक्ष प्रस्तुत गरेका प्रस्ताव निर्णयार्थ प्रस्तुत पनि नगरिदिने र यो प्रणाली बैठक भयो भन्ने निष्कर्ष निकाल्न खोज्ने, संविधान बैठक भयो भन्ने निष्कर्ष निकाल्न खोज्ने, संघीय लोकतान्त्रिक गणतन्त्र चल्ने व्यवस्था होइन, यो चल्दैन भन्ने निष्कर्ष निकाल्न खोज्ने, त्यस्ता प्रयासहरू भए। मैले धेरै प्रयास गरे, धेरै कोसिस गरे, वर्ष पाँच वर्ष सरकार टिकोस्, स्थिरता र स्थायित्व भन्दा साधारणतया जनताले जे बुझ्छ, जनताको इच्छा थियो पाँच वर्ष सरकार टिकोस्, पाँच वर्ष सरकार टिकोस् भन्ने हो, सरकार परिवर्तन होस् भन्ने होइन जनताको इच्छा। अस्वस्थ ढंगले सरकार परिवर्तन हुनुलाई स्थायित्व र स्थिरता भनिँदैन। लगभग दुई तिहाई प्राप्त सरकार सञ्चालन गर्ने दलभित्रै चरम अस्वस्थताको स्थिति, त्यसले अत्यन्तै असहज वातावरण। मैले अस्ति केही आंकडाहरू निकाले, मलाई आफैलाई अचम्म लाग्यो। गएको वैशाख 13 गतेदेखि अस्ति पुष 4 गतेसम्मका बैठक हेर्दा गुटका बैठक, पार्टी विरुद्ध पार्टीलाई कमजोर पार्ने, गुटमा विभाजित गर्ने त्यस्ता बैठकहरू मात्रै एउटै नेताको घरमा 280 बैठक बसिया रहेछ, 35 बैठक अन्यत्र बसिया रहेछन्, दुईजना तीनजनाका गुटगत भेटघाट आदिको गिन्ती नगर त्यस प्रकार भएका थिए र देशलाई अस्थिरतामा लाने प्रयासहरू भए। त्यस्तो गर्नु किन परेको थियो, त्यसका पछाडि कुनै जेन्युन कुनै कारण छ?
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा लगातार पाँच वर्ष चल्ने तथा देश, जनता, संविधान र लोकतन्त्रको रक्षाका पक्षमा सरकारले काम गरिरहेको भए पनि अहिले राजनैतिक अस्थिरता उत्पन्न गर्ने काम भएको बताउनुभयो। यसभन्दा अघि पनि प्रतिनिधि सभा विघटन भई नयाँ जनादेशका लागि निर्वाचनमा जाने निर्णय भएको बताउँदै उहाँले अब देश निर्वाचन उन्मुख भएको उल्लेख गर्नुभयो। वर्तमान सरकार गठन भए यता भौतिक विकास, निर्माण, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा ऐतिहासिक काम भएको जनाउँदै उहाँले आफ्नो अघिल्लो कार्यकालमा शिलान्यास गरिएको रानी पोखरी यसपालि निर्माण सम्पन्न भएको बताउनुभयो। प्रधानमन्त्री ओलीले भूकम्पले क्षतिग्रस्त करिब 7 लाख घर निर्माण सम्पन्न भएको, धरहरा पुनर्निर्माण अन्तिम चरणमा पुगेको, काठमाडौँको सौन्दर्य अभिवृद्धि भएको, सांस्कृतिक सम्पदाको निर्माण भएको, तराईका शहरमा 100 किलोमिटर ढल निर्माण गरी सफा गरिएको, सिंचाई, सड़क, कृषिको आधुनिकीकरण र व्यावसायिकीकरण, औद्योगिक क्षेत्र विकास जस्ता क्षेत्रमा द्रुततर गतिमा विकास निर्माणका काम अहिले जसरी पहिले कहिल्यै नभएको जिकिर गर्नुभयो। कतिपयले नेपालकै भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा बनाउँदा सम्बन्ध बिग्रन्छ भनेको भए पनि सरकारले उक्त भूमि समेटिएको नयाँ नक्सा सार्वजनिक गरिसकेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले अब मित्रताका आधारमा भारतसँग छलफल हुने र नेपाली भूमि फिर्ता भएर छाड्ने बताउनुभयो। संसदको 7 अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसअघि संविधान जारी गरे बापत गरिएको नाकाबन्दीको दृढतापूर्वक सामना गरेको र चीनसँग यातायात र पारवहन सम्झौता गरी नेपाललाई भूजडित बनाएको स्मरण समेत गराउनुभयो। यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधि सभा कुनै पनि हालतमा पुनस्थापना हुन नसक्ने बताउनु भएको छ। राष्ट्रिय सभा बैठकमा उठेका एवं समसामयिक विषयमा आज वक्तव्य दिँदै उहाँले संविधानको व्यवस्था अनुसार राष्ट्रपतिबाट प्रतिनिधि सभा विघटन भएको प्रष्ट पार्दै उहाँले नेपालको संविधानको धारा 76(7)ले प्रतिनिधि सभा विघटन हुने व्यवस्था गरेको स्पष्ट पार्नुभयो। उहाँले बाह्य शक्तिको गोटी बनेर राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्दै मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरेपछि संसद विघटन गरिएको प्रष्टीकरण दिनुभयो। भारत र चीनबाट भएका पछिल्ला केही नेपाल भ्रमणका सम्बन्धमा प्रधानमन्त्री ओलीले नेपालको भलो चिताउने मुलुकमा आउँछन्, कुरा गर्छन् र जान्छन् भन्नुभयो। सोही अवसरमा प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले यही 14 जनवरीमा भारत भ्रमण गर्ने जानकारी पनि दिनुभयो। उक्त भ्रमणमा द्विपक्षीय हित, नेपालको नयाँ नक्सा लगायतका विषयमा छलफल हुने उहाँले बताउनुभयो। नेपाली कंग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दाको विषयमा विभिन्न पक्षबाट आएको टिप्पणी दुःखद रहेको बताउनु भएको छ। प्रजातान्त्रिक विचार समाजद्वारा प्रकाशित नेपाली कंग्रेसका संस्थापक नेता सूर्यप्रसाद उपाध्यायका बारेमा प्रकाशित पुस्तकको आज काठमाडौँमा लोकार्पण गर्नुहुँदै सभापति देउवाले संसद विघटन सम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा लोकतन्त्र पक्ष दलहरूले क्रिया प्रतिक्रिया दिनु उपयुक्त नहुने बताउनुभयो। उहाँले अदालतबाट आउने जस्तोसुकै निर्णय पनि आफूहरूले मान्नुको विकल्प नरहेको पनि प्रष्ट पार्नुभयो। कार्यक्रममा नेपाली कंग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले बीपी कोइरालालाई जेलमुक्त गर्न र नेपाली कंग्रेसलाई जीवित राख्ने काममा स्वर्गीय सूर्यप्रसाद उपाध्यायको योगदान अतुलनीय रहेको बताउनुभयो। नेपाली कंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कंग्रेसले लोकतन्त्र र संविधानका बारेमा कहिले कसैसँग सम्झौता नगर्ने बताउनुभयो। कार्यक्रममा नेपाली कंग्रेसका नेता अर्जुन नरसिंह केसी तथा लोकेश ढकालले नेपाली कंग्रेस नीति र विधि प्रधान पार्टी रहेकोले कंग्रेस नीति र विधि विपरीत हिँड्न नमिल्ने उल्लेख गर्नुभयो। उहाँहरूले राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको जन्म जयन्ती सरकारी स्तरबाट मनाउने प्रक्रिया थालनी गर्न सरकारसँग माग समेत गर्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधि सभा विघटन सम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकोले अदालतलाई दबाव र प्रभावमा पार्ने काम कहीँ कतैबाट गर्न नहुने बताउनु भएको छ। मीडिया नेपालद्वारा आज पोखरामा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो। नेकपाका प्रचण्ड माधव नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले नेकपाका लागि अहिले अग्नि परीक्षाको समय भएको बताउनु भएको छ। अध्यक्ष नेपालले नेकपा धनुषाले आज जनकपुर धाममा आयोजना गरेको कार्यकर्ता भेलामा पार्टी र सरकारभित्र अन्तर संघर्ष हुँदा संसद तथा पार्टीलाई नै धरापमा पार्ने काम हुनु कसैका लागि हितकर नभएको बताउनुभयो। खानेपानी मन्त्री मणिचन्द्र थापाले जटिल अवस्थामा नयाँ निर्वाचनमा जाने कुरा प्रधानमन्त्रीको राजनीतिक अधिकार हुने अन्तर्राष्ट्रिय अभ्यास रहेको बताउनु भएको छ। युवा गैर सरकारी संस्था महासंघ भक्तपुरले आयोजना गरेको बधाई तथा साक्षात्कार कार्यक्रममा मन्त्री थापाले जटिल अवस्थामा राजनीतिक निर्णय गर्ने अधिकार प्रधानमन्त्रीलाई भएको भन्दै बहुमत प्राप्त प्रधानमन्त्रीले नयाँ निर्वाचनमा जाने घोषणा गर्नु स्वाभाविक भएको बताउनुभयो। सरकारले विज्ञापन ऐनको पालना नगर्ने टेलिभिजन च्यानललाई कार्यवाही गर्ने भएको छ। गत वर्ष विज्ञापन नियमन गर्ने ऐन 2076 आएपछि नेपाली टेलिभिजनले विदेशी डबिङ विज्ञापन रोक्नुपर्ने भए पनि ऐन आएको 14 महिनासम्म पनि ऐनको पालना नभएपछि टेलिभिजन च्यानलहरूलाई कार्यवाही गर्ने जनाएको हो। विज्ञापन बोर्डले आज एक सूचना प्रकाशन गर्दै क्लिन फिट लागू भएको 2.5 महिनासम्म कानून अनुसार केही टेलिभिजन च्यानल प्रसारण नभएको भन्दै कार्यवाहीको तयारी गरिएको बोर्डका अध्यक्ष डिलीराम जानकारी दिनुभयो। बाँकेमा उपचाररत थप 2 कोरोना संक्रमितको मृत्यु भएको छ। रोल्पाको लिबाङ नगरपालिका वडा नम्बर 4 42 वर्षीय महिलाको नेपालगंज मेडिकल कलेज कोहलपुर र दाङको बबई गाउँपालिका वडा नम्बर 6 80 वर्षीय महिलाको भेरी अस्पताल नेपालगंजमा आज बिहान उपचारका क्रममा मृत्यु भएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एक किसिम विज्ञापन र सन्देश।
नमस्ते भाउजू, चिया पिउनु भयो?
नमस्ते बाबु, पिउँदैछु। बच्चाहरू के गर्दैछन् त?
सधैँ खेलेर बिताउँथे, हिजो आज पाठशाला सियुजी लिएर पढ्दैछन्। तपाईँको नि?
हाम्रा पनि पाठशाला सियुजीबाटै पढ्दैछन्। आजकल त कति सजिलो भएको छ है। नेपाल टेलिकमले सरकारी स्कुलका 12 कक्षासम्मका विद्यार्थी, शिक्षक र अभिभावक समेटेर एकदमै सस्तोमा ग्रुप बनाइदिएको। पाठशाला सियुजीबाट त ग्रुपभित्र जति कुरा गरे पनि हुने, शिक्षा मन्त्रालयले राखेको सजिलै बुझिने पाठ्य सामग्री भएको वेबसाइट खोलेर पढ्न, अनि स्कुलबाट ग्रुप एसएमएस पनि पठाउन मिल्ने, कति राम्रो सुविधा है।
अझ यसमा आबद्ध भएपछि त खर्च पनि पालिका मार्फत सरकारले नै तिरिदिने रे।
सबैको लागि, सधैँको लागि
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। वीरगंजमा दुईजना बालक हिजो दिउँसोदेखि बेपत्ता भएका छन्। वीरगंज बिर्ता निवासी नयाँ बस पार्क स्थित हिमाल भान्साघरका संचालक एवं यातायात व्यवसायी जगन्नाथ कलवारका 13 वर्षीय छोरा निवेश गुप्त कलवार र दिपेश शर्माका 13 वर्षीय छोरा प्रमेश शर्मा खेल्न घरबाट निस्किएका दुवैजना अहिले बेपत्ता रहेको पारिवारिक स्रोतले जनाएको छ। बागलुङको तमानखोला गाउँपालिका वडा नम्बर 6 नरजार र 2 बोङखानीमा नेपाल टेलिकमले VTS टावर राखेर मोबाइल सेवा विस्तार गरेको छ। भारतका विभिन्न स्थानमा फैलिएको बर्ड फ्लू नेपालभित्र नदिन सीमावर्ती जिल्लाहरूमा विशेष सतर्कता अप्नाइएको छ। खुल्ला सीमा नाकाका कारण भारतबाट पशुपन्छी नेपाल भित्रिने जोखिम बढेपछि प्रदेश नम्बर 2 विभिन्न जिल्लामा सुरक्षा सतर्कता उच्च पारिएको हो। संवाददाता अजय कुमार झाको रिपोर्ट।
भारतको विभिन्न जिल्लाहरूमा बर्ड फ्लूको महामारी फैलिएपछि सीमा क्षेत्रमा जिल्ला स्तरमा ऱ्यापिड रिस्पोन्स टिमको गठन गरेर सबै निकायलाई सतर्क एवं सजग बनाउने काम भएको छ। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाका प्रमुख इन्द्रदेव शाह:
जिल्ला प्रशासन कार्यालय, पशु क्वारेन्टिन कार्यालय, पशु रोग अन्वेषण प्रयोगशाला र सुरक्षा निकायका तीनटै तहका प्रमुखहरूसँग समन्वय गरी भारतबाट आउने पशु पक्षी तथा पशु पक्षी जन्य पदार्थहरूलाई नेपालमा भित्रिन नदिने र नेपालबाट पनि निकासी पैठारी गर्नलाई रोक लगाउने किसिमको सतर्कता अपनाउने प्रावधानको लागि हामी सक्रिय भएर लागिरहेका छौँ।
कोरोना महामारीका कारणले नेपाल भारतको सीमा नाका प्राय बन्द रहे पनि मान्छेको आवागमन जारी रहेकाले सशस्त्र प्रहरीलाई अझ सतर्क बनाउने काम भएको छ। धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला:
मन्त्रालयले सबै नाकाहरू टाइट गर्न र पक्षीहरू आयात निर्यात नगर्न निर्देशन दिइसकेको पाएका छौँ। नेपालमा खासगरी जनकपुरमा चाहिँ
प्रदेश नम्बर 2 8 जिल्लामा रहेका सबै सीमा नाकामा विशेष निगरानी बढाउनका लागि प्रदेश 2 भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले विशेष बैठकको आयोजना गरेको छ। मन्त्रालयका सचिव डाक्टर सम्झना काफले पाण्डे:
हामीले बर्ड फ्लू रोग नियन्त्रणसँग सम्बन्धित सबै सरकारवाला कार्यालयहरू समेत भएर छलफल गरियो। रोग देखिहाल्यो भने आवश्यक सामग्रीहरूका लागि पनि जुन प्रक्रियाबाट हामीले पहल गर्नुपर्ने थियो त्यसका पनि हामी
कोरोना महामारीबाट आम जनता निकै प्रभावित रहेको बेलामा भारतमा फैलिएको बर्ड फ्लू नेपालमा प्रवेश हुन दिनबाट रोक्नका लागि सीमा क्षेत्रमा विशेष कडाई एवं निगरानी गर्न आवश्यक रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
यो रिपोर्टपछि अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकाका विदेश मन्त्री माइक पोम्पियोले ताइवानका उच्चतहका नेताहरूसँग प्रत्यक्ष सम्पर्कका लागि अमेरिकाले लगाउँदै आएको प्रतिबन्ध हटाउन लागि बताउनु भएको छ। चीनको अभिन्न अंगको रूपमा रहेको ताइवानको अस्तित्वलाई स्वीकार गरिन सकेको अमेरिकाले आफैले लगाएको प्रतिबन्ध फुकुवा गर्न लागेको घटनापछि चीन र अमेरिका बीचको सम्बन्ध अझै बिग्रने आकलन गरिएको छ। यही जनवरी 20 तारीकबाट सत्ताबाट हट्ने निश्चित भइसकेका राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अन्तिम घड़ीमा एकपछि अर्को विवादित निर्णय गर्दै रहेको अवस्थामा ताइवान सम्बन्धी पछिल्लो निर्णय गर्ने संकेत गरेको छ। इण्डोनेजियाको सरकारी स्रोतले हिजोदेखि हराइरहेको विमान दुर्घटनाग्रस्त भएको इलाका पत्ता लागेको जनाएको छ। राजधानी जकार्ताबाट उडेको केही मिनटमा नै सम्पर्कविहीन भएको विमान खोजी भइरहेका बेला समुद्रमा जहाज लिएर गएका माझीको भनाईपछि विमान दुर्घटनाग्रस्त भएको स्थान पत्ता लागेको बताइएको छ। चालक दलका सदस्य सहित 62 सवार विमान दुर्घटनाग्रस्त भएको समुद्री इलाकामा केही टुक्रा टाक्री र सरसामान फेला परे पनि ती सामान र टुक्रा टाक्री दुर्घटनाग्रस्त विमान बोइङ 737 हो वा होइन भन्ने बारेमा केही यकिन भइसकेको छैन। उत्तर कोरियाका नेता किम जोङ उनले अमेरिका आफूहरूको सम्बन्धमा ठूलो शत्रु रहेकोले वाशिङटनले जो राष्ट्रपति भए पनि उत्तर कोरियासँगको नीति बदल्ने आफ्नो अपेक्षा नरहेको बताउनु भएको छ। आफ्नो सत्तारूढ़ दल वर्कर्स पार्टीको सभामा बोल्दै उहाँले आणविक हतियार कार्यक्रमलाई थप विस्तार गरी सैन्य क्षमता बढ़ाउने पनि बताउनुभयो। नेता किम जोङ उनले आणविक हतियार बोक्न सक्ने पनडुब्बीको निर्माण अन्तिम चरणमा पुगेको खुलासा गर्नुभयो। अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेनले पदभार सम्हाल्ने दिन नजिकै गर्दा उत्तर कोरियाली नेताका यी भनाईहरू सार्वजनिक भएका हुन्। अमेरिका, बेलायत, क्यानाडा र अस्ट्रेलियाका विदेश मन्त्रीहरूले संयुक्त विज्ञप्ति मार्फत हङकङमा भएको आम गिरफ्तारीको विरोध गरेका छन्। उहाँहरूले चीन सरकारले हङकङमा लागू गरेको पछिल्लो सुरक्षा कानून तोडेको अभियोगमा प्रजातन्त्रको वकालत गर्ने 50 जति नेता कार्यकर्ता पक्राउ परेको घटनालाई स्वतन्त्रता विरोधी कार्य भन्नुभएको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार फेरि। राष्ट्रिय सभाको बैठकलाई प्रधानमन्त्रीको सम्बोधन, सरकारले जनताको पक्षमा काम गरिरहे पनि सरकारलाई काममा अवरोध पुर्याइएको प्रधानमन्त्रीको गुनासो। संसद विघटन सम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकोले त्यसमा विभिन्न पक्षबाट टिप्पणी आउनु दुःखद रहेको नेपाली कंग्रेसका सभापति शेरबहादुर देवाको भनाई र अमेरिकाले ताइवानका उच्च अधिकारीहरूमाथि लगाइएका प्रतिबन्धहरू हटाउँदै चीनसँगको सम्बन्ध झन बिग्रने संकेत। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।